यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। विश्वले झेल्नु परेका जटिल चुनौतीहरूको सामना गर्न संयुक्त राष्ट्रसंघलाई सुदृढ़ र सशक्त केन्द्र बनाउनु सबै सदस्य राष्ट्रहरूको सामूहिक दायित्व भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। शान्ति, सुरक्षा, विकास र मानवाधिकारका क्षेत्रमा नेपाल र राष्ट्रसंघ बीच बढ़दो साझेदारीप्रति प्रधानमन्त्रीद्वारा सन्तोष व्यक्त। नेकपा सचिवालय बैठक आज बस्दै मन्त्री परिषद पुनर्गठन एवं संवैधानिक तथा राजनैतिक नियुक्तिका विषयमा नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच छलफल। कोरोना भाइरस संक्रमणका कारण हिजो 16 जनाको मृत्यु। सार्वजनिक यातायातमा यात्रा गर्दा सामाजिक दूरी कायम गर्न र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सबैमा अनुरोध। र अफगानिस्तानका विभिन्न प्रान्तमा तालिबानसँग भएका पछिल्ला भिडन्तमा 57 जना सुरक्षाकर्मीको मृत्यु, थुप्रै घाइते। अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नु परेका जटिल चुनौतीहरूको सामना गर्न संयुक्त राष्ट्रसंघलाई सुदृढ़ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनु सबै सदस्य राष्ट्रहरूको सामूहिक दायित्व भएको बताउनु भएको छ। राष्ट्रसंघ स्थापनाको 75 औं वार्षिकोत्सवका अवसरमा गइराती न्यूयोर्कमा आयोजित उच्चस्तरीय बैठकलाई पूर्व अभिलेखित भिडियो मार्फत सम्बोधन गर्नुहुँदै उहाँले उक्त विश्व संस्था निरन्तरता र रूपान्तरणको दोसाँधमा रहेको बताउनुभयो। राष्ट्रसंघ स्थापनाको 75 औं वार्षिकोत्सव शान्ति, समृद्धि र न्यायका निम्ति सामूहिक प्रतिबद्धता व्यक्त गर्ने अवसर भएको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो। शान्ति, सुरक्षा, विकास र मानवाधिकारका क्षेत्रमा नेपाल र राष्ट्रसंघ बीच बढ़दो साझेदारीप्रति सन्तुष्टि व्यक्त गर्नुहुँदै प्रधानमन्त्री ओलीले उक्त संस्थाको शान्ति स्थापना कार्यमा 6 दशकभन्दा बढ़ी समयदेखि नेपालले व्यावसायिक एवं समर्पित सेवा उपलब्ध गराउँदै आएको उल्लेख गर्नुभयो। एकता, ऐक्यबद्धता र सहयोगको कुनै विकल्प नभएकाले एकता, ऐक्यबद्धता र सहयोगका मूल्य मान्यताप्रतिको प्रतिबद्धताप्रति सबै सदस्य राष्ट्रले आफूलाई पुनर्पुष्टि गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड़ दिनुहुँदै व्याख्यानमा नभई कार्यान्वयनमा जानुपर्ने खाँचो औल्याउनुभयो। सामूहिक सुधारसँगै राष्ट्रसंघलाई स्वतन्त्र, निष्पक्ष र विधिमा आधारित अन्तर्राष्ट्रिय प्रणाली स्थापना गर्ने समर्थ निकाय बनाउनुपर्छ। प्रधानमन्त्रीले भन्नुभयो, निर्धनतम देश र तिनका जनताको रक्षा, सार्वभौम समानता र सबैको मान मर्यादाको प्रवर्धन, महामारी, जलवायु परिवर्तनका कारण उत्पन्न संकट, आतंकवादको अन्त्य, आणविक, रासायनिक, जैविक लगायत आम विनाशका सबै हातहतियारको उन्मूलनमा राष्ट्रसंघको विशेष भूमिकाको अपेक्षा विश्वले गरेको प्रधानमन्त्री ओलीले बताउनुभयो। हामीले खोजेको भविष्य र हाम्रो अपेक्षाको संयुक्त राष्ट्रसंघ बहुपक्षीयताप्रति हाम्रो सामूहिक प्रतिबद्धताको पुनर्पुष्टि विषयमा आयोजित उक्त बैठकको प्रारम्भमा राष्ट्रसंघको 75 औं वार्षिकोत्सव सम्बन्धी घोषणा पत्र अनुमोदन गरिएको न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ। वार्षिकोत्सवको उक्त कार्यक्रमलाई 88 देशका राष्ट्राध्यक्ष र 44 मुलुकका सरकार प्रमुख सहित 182 वक्ताले सम्बोधन गर्ने कार्यक्रम छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्ने भएको छ। बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेकपाले जनाएको छ। नेकपा सचिवालयको आइतबारको बैठकमा नेताहरूले मन्त्री परिषद पुनर्गठनका बारेमा नीतिगत छलफल गर्नुभएको प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। यसैबीच नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्री परिषद पुनर्गठन एवं संवैधानिक तथा राजनैतिक नियुक्तिका विषयमा छलफल भएको छ। हिजो भएको छलफलमा मन्त्री परिषद पुनर्गठनका विकल्प तथा सम्भावित मन्त्रीबारे छलफल भएको बताइएको छ। आइतबारको सचिवालय बैठकले मन्त्री परिषद पुनर्गठन गर्ने निर्णय गरेपछि कुन प्रक्रियाबाट कसलाई समावेश गर्ने तथा विदा गर्ने विषयमा छलफल गरेर टुंगो लगाउने जिम्मा अध्यक्षद्वयलाई दिएको थियो। कोरोना भाइरस संक्रमणका कारण हिजो एकै दिन काठमाण्डु उपत्यका 6 सहित नेपालमा 16 जनाको मृत्यु भएको छ। योसँगै कोरोना भाइरस संक्रमणपछि नेपालमा मृत्यु हुनेको संख्या 427 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको हिजोको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोना संक्रमणबाट हिजो काठमाण्डु उपत्यका 6, बाँके र मकवानपुरका 2-2 जना, झापा, सुनसरी, पर्सा, चितवन, दोलखा र रूपन्देही जिल्लाका 1-1 जनाको मृत्यु भएको जानकारी दिनुभयो। देशभरका विभिन्न प्रयोगशालामा 9,533 जनामा गरिएको परीक्षणमा 1,154 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या 65,276 पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताउनुभयो। यस्तै हिजो थप 1,005 जना कोरोना संक्रमण निको भएसँगै हालसम्म संक्रमण निको हुनेको संख्या 47,238 पुगेको छ। देशभर सक्रिय संक्रमितहरूको संख्या 17,611 रहेको छ भने देशका विभिन्न स्थानमा रहेका संस्थागत आइसोलेसनमा 8,921 र होम आइसोलेसनमा 8,690 जना रहेको मन्त्रालयले जनाएको छ। हाल 500 भन्दा बढ़ी संक्रमितहरू रहेका जिल्लामा काठमाडौँ उपत्यका तीनै जिल्ला सहित सिराहा, मकवानपुर, चितवन र रूपन्देही रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक यातायात गर्दा सामाजिक दूरी कायम गर्नुका साथै आवश्यक अन्य सुरक्षा मापदण्ड अप्नाउन अनुरोध गरेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले स्वास्थ्य सन्देशको उचित प्रयोग नभएका कारण संक्रमण दर बढ़िरहेकाले सार्वजनिक यातायातमा यात्रा गर्दा 2 मिटरको दूरी कायम गर्न, क्रमबद्ध रूपमा गाड़ीमा चढ़न, बस चढ़नु र ओर्लनु अघि सैनिटाइजर अनिवार्य प्रयोग गर्न आग्रह गर्नुभयो।
सार्वजनिक यातायातमा चढ़ने क्रममा भीड़भाड़ नगरी एक व्यक्ति र अर्को व्यक्ति 2 मिटर टाढा लाइन लागेर चढ़ौं। काममा पुग्न हतार हुन्छ, तर हामीले लाइनमा बस्ने संस्कारको विकास गर्नुपर्दछ। यात्रु चढ़ने र ओर्लने बेलामा हात सफा गर्न गाड़ीमा सेनिटाइजरको व्यवस्था गर्ने, यात्रीले पनि सवारी साधन चढ़नु र ओर्लनु अघि सेनिटाइजरको प्रयोग गर्नुपर्दछ। सवारी साधनमा यात्रा गर्दा एक सीटमा एकजना मात्र बसी यात्रा गर्ने र सवारी साधनको झ्याल खुल्ला राखी यात्रा गर्ने, सार्वजनिक सवारी साधन प्रयोग गरी अफिस पस्नु अघि अनिवार्य हात धोएर मात्र प्रवेश गर्ने।
स्वास्थ्य मन्त्रालयले काठमाडौँ उपत्यका लगायत घना बस्ती भएका स्थानमा 60 वर्ष माथि उमेरका ज्येष्ठ नागरिक र बालबालिकाहरूलाई घर बाहिर ननिस्कन समेत आग्रह गरेको छ। प्रतिनिधि सभा विकास तथा प्रविधि समितिले विज्ञापन नियमन गर्ने ऐन पूर्ण कार्यान्वयन गर्न संचार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ। सिंहदरबारमा हिजो बसेको समितिको बैठकले ऐन अनुसार आगामी कार्तिक 7 गतेभित्र विज्ञापन बोर्ड गठन गरी डाउन लिंक अनुमति लिएर नेपालमा प्रसारण गरिरहेका टेलिभिजन च्यानलहरूलाई विज्ञापन रहित क्लीन फिट बनाउन मन्त्रालयलाई निर्देशन दिएको हो। ऐनको प्रभावकारी कार्यान्वयनका लागि विज्ञापन रहित हुन नसक्ने विदेशी टेलिभिजनको प्रसारण रोक्न मन्त्रालयले बनाएको कार्ययोजना, यसका कारण रोकिने च्यानलहरूको विवरण र यसले पार्ने सकारात्मक एवं नकारात्मक प्रभावका बारेमा 15 दिनभित्र मन्त्रालयको धारणा समितिमा पठाउन पनि निर्देशन दिएको छ। यस्तै स्वदेशी टेलिभिजनलाई प्रवर्धन गर्न विदेशी टेलिभिजनको प्रसारणमा नेपाली विज्ञापन प्रसारण गर्ने नीति नलिन पनि संचार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ। परराष्ट्र मन्त्री प्रदीप गेवालीले आजको युग ज्ञानको युग भएकाले ज्ञानमाथिको प्रभाव र पहुँच नै निर्णायक हुने बताउनु भएको छ। ब्रेन गेन सेन्टरले हिजो आयोजना गरेको वेबिनारको दोस्रो श्रृंखलाको उच्च शिक्षामा डायस्पोराको भूमिका विषयक अन्तर्क्रियामा मन्त्री गेवालीले नेपालले युग सुहाउँदो शिक्षाका लागि लामो समयदेखि गरेको प्रयास सफल हुने क्रममा रहेको उल्लेख गर्नुभयो। मन्त्री गेवालीले कुनै बेला सैन्य शक्ति, कुनै बेला औद्योगिक शक्ति, कुनै बेला आर्थिक शक्ति निर्णायक बने पनि ज्ञान मार्फत नेतृत्व गर्ने निर्णायक शक्ति बन्ने बेला आएको स्पष्ट गर्नुभयो। सर्वोच्च अदालतमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै रिट निवेदन दायर गरिएको छ। राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय लगायतलाई विपक्षी बनाई अधिवक्ता दिनेश त्रिपाठीले हिजो दायर गर्नुभएको रिट निवेदनमा नेता गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने राष्ट्रपति कार्यालयले गत भदौ 29 गतेको निर्णय बदर गर्न माग गरिएको छ। नेता गौतमलाई राष्ट्रिय सभामा गरिएको मनोनित असंवैधानिक भएको उल्लेख गर्दै सांसदका रूपमा कार्य गर्न नदिन र मन्त्रीमण्डलमा लैजाने कार्य रोक्न अन्तरिम आदेशको माग रिट निवेदनमा गरिएको छ। अदालतले निवेदनमाथिको प्रारम्भिक सुनवाई भोलि गर्ने तय गरेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक असोज 19 गते सोमबार पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भएको छ। पार्टीको 14 महाधिवेशनका तयारी सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तीमा जनाइएको छ।
क्यो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
तर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ? काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि
थ्याङ्क्स, मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। बिना अक्सिजन 10 पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आंगिता शेर्पाको निधन भएको छ। हिजो काठमाडौँको जोरपाटीमा रहेको निवासमा निधन भएको आफन्त नूर छिपाल शेर्पाले जानकारी दिनुभयो। सोलुखुम्बुको थामीमा जन्मनुभएका 72 वर्षीय हिमसितुवाको नामले प्रख्यात पर्वतारोही शेर्पाको पार्थिव शरीर शेर्पा गुम्बामा राखेर बुधबार बौद्ध परम्परा अनुसार अन्तिम संस्कार गरिने भएको छ। शेर्पाले सन् 1983 सगरमाथाको आरोहण शुरू गर्नुभएको थियो। पहिलो पटक करिब 20 वर्षको उमेरमा चोयु हिमालको आरोहण गर्नुभएका शेर्पाले बिना अक्सिजन पहिलो पटक 1983 सगरमाथा चुचुरोमा पहिला टेक्नु भएको थियो। सर्वोच्च शिखर सगरमाथा मात्रै नभई उहाँले बिना अक्सिजन नै पाकिस्तानको माउन्ट केटू तथा नेपालका चोयु मनास्लु लोत्से अन्नपूर्ण धौलागिरी लगायत दर्जनौ हिमालको पटक पटक आरोहण गर्नुभएको थियो। 15 वर्षको उमेरदेखि आरोहणमा लाग्नुभएका उहाँले बिना अक्सिजन 10 पटक आरोहणको कृति गरेको बिना अक्सिजन 10 पटक आरोहणको विश्व कीर्तिमानलाई अहिलेसम्म कुनै आरोहीले तोड्न सकेका छैनन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रख्यात नेपाली पर्वतारोही अङ्गिता शेर्पाको निधन भएकोमा दुःख व्यक्त गर्नुभएको छ। हिजो ट्वीट गर्नुहुँदै राष्ट्रपति भण्डारीले हिमचितुवाको निधनबाट मुलुकको पर्वतारोहण पर्यटन क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ। दिवंगत शेर्पाको आत्माको चिर शान्तिको कामना गर्नुहुँदै राष्ट्रपति भण्डारीले शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही अङ्गिता शेर्पाको निधनमा दुःख व्यक्त गर्नुहुँदै उहाँप्रति श्रद्धांजलि व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री ओलीले ट्वीट गर्नुहुँदै शोक सन्तप्त परिवार र शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री ओलीले उहाँको कीर्तिमानी सदा स्मरणीय रहने ट्वीटमा उल्लेख गर्नुभएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले शेर्पाप्रति श्रद्धांजलि व्यक्त गर्नुभएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पर्वतारोही अङ्गिता शेर्पाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। शोक वक्तव्य प्रकाशित गर्नुहुँदै 10 पटकसम्म बिना अक्सिजन माथा आरोहण गर्नुभएका शेर्पाको कीर्तिमान पर्वतारोहणको क्षेत्रमा सदैव स्मरणीय रहने सभापति देउवाले उल्लेख गर्नुभएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले राष्ट्रपति भवन शीतल निवासमा विदाई भेट गर्नुभएको छ। विदाई भेटका अवसरमा राष्ट्रपति भण्डारीले सफलतापूर्वक कार्यकाल सम्पन्न गरेकोमा पाकिस्तानका राजदूतलाई बधाई दिनुहुँदै भविष्यमा दुवै देशको सम्बन्ध अझ सुदृढ़ हुने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रपति भण्डारीले नेपाल र पाकिस्तानबीच सांस्कृतिक तथा जनस्तरको सम्बन्ध विस्तारका लागि पारस्परिक सहकार्यको सम्भावना रहेको उल्लेख गर्नुभयो। राष्ट्रपति भण्डारीले छिमेकी मित्र राष्ट्रका रूपमा नेपालले पाकिस्तानसँगको सम्बन्धलाई सधैं उच्च महत्व दिँदै आएको विचार व्यक्त गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा जनाइएको छ। सामाजिक क्षेत्र राष्ट्रिय गौरव आजको प्राथमिकता समृद्धि र सुखका लागि सामाजिक रूपान्तरण र उद्यमशीलता भन्ने नाराका साथ आज 41 सामाजिक सेवा दिवस मनाइँदैछ। दिवसका अवसरमा आयोजना गरिने भर्चुअल कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले 11 बजी सम्बोधन गर्नुहुने कार्यक्रम छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आवश्यक स्वास्थ्य सतर्कताका उपायहरूको प्रभावकारी पालनाका लागि नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनुभएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण अनुगमन गर्नुहुँदै मन्त्री भट्टराईले कोरोना भाइरसको संक्रमणबाट बस्न स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न निर्देशन दिनुभएको हो। विश्व महामारीको रूप लिएको कोरोना भाइरसका कारण गत चैत्र 2 हप्तादेखि बन्द आन्तरिक उडान हिजोदेखि पुनः सञ्चालनमा आएपछि हिजै मन्त्री अवलोकन गर्न विमानस्थल पुग्नु भएको थियो। हिजै मन्त्री भट्टराई पर्यटन मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाका कार्यालय पुग्नुभई भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनका विभिन्न डिजाइनहरूको समेत अवलोकन गर्नुभयो। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम करिब 92% सम्पन्न भइसकेको छ। आगामी डिसेम्बरसम्म सबै काम सम्पन्न गरी मार्चबाट सञ्चालनमा ल्याउने लक्ष्य राखिएको विमानस्थलमा विद्युतीय उपकरण जडानको काम बाँकी रहेको छ। यसका लागि विदेशबाट जनशक्ति ल्याउनु पर्ने तर कोरोना संक्रमणका कारण जनशक्ति आउन ढिलाइ भइरहेको आयोजनाले जनाएको छ। कोरोना भाइरसको महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको लकडाउनका कारण स्थगित आन्तरिक हवाई उडान 6 महिनापछि शुरू भएको छ। सामान्य अवस्थाको भन्दा 25% क्षमतामा आन्तरिक उडान सञ्चालनका लागि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको छ। शुरूको 7 दिनको अवस्थालाई हेरेर क्रमशः उडान संख्या थपिने प्राधिकरणले जनाएको छ। हाल आन्तरिकतर्फ दैनिक 50 वटासम्म उडान सञ्चालन गरिने प्राधिकरणले जनाएको छ। बुद्ध इयरले राजविराज बाहेक हिजो सबै गन्तव्य र एतिएयरले पोखरा चितवन र विराटनगरमा हिजो उडान भरेका छन्। राष्ट्रिय मानवाधिकार आयोगले सर्वोच्च अदालतको आदेश अनुसार कैद सजाय छूट हुन सक्ने व्यवस्थालाई बिना भेदभाव कार्यान्वयन गर्न आग्रह गरेको छ। आयोगका सचिव वेद प्रसाद भट्टराईले जारी गर्नुभएको विज्ञप्तीमा कारागार नियमावली 2020 को नियम 29 बमोजिम सर्वोच्च अदालतले दिएको आदेशको बिना भेदभाव कार्यान्वयन गर्न आग्रह गरिएको छ। झापा जिल्लामा उत्पादित रबरको उचित बजार मूल्य निर्धारण हुन नसक्दा किसान निराश बनेका छन्। सरकारले रबर जोन घोषणा गरेपछि उत्साहित भएर रबर खेती शुरू गरेका किसान बजार मूल्य नतोकिएकै कारण भारतबाट आयात हुने रबरसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेका छन्। झापाबाट निशेष राईको रिपोर्ट।
रबर खरिदमा वर्षेनी अरबौं रूपियाँ विदेशीनबाट रोक्न र स्वदेशमै उत्पादकत्व बढ़ाउन भन्दै सरकारले 3 वर्ष अगाडि कृषि आधुनिकीकरण परियोजना अन्तर्गत झापालाई रबर जोन घोषणा गरेको थियो। त्यसपछि उत्साहित भएर किसानले नगदे बालीको रूपमा रबर खेती बढ़ाए, तर सरकारले बजार र मूल्य निर्धारणलाई प्राथमिकता दिएन, जसले गर्दा विदेशबाट भित्रने रबरको कच्चा पदार्थसँग प्रतिस्पर्धा गर्न नसक्दा किसानले रबरको रूखबाट केही महिना यता चोप संकलन समेत गरेका छैनन्। बुद्धशान्ति गाउँपालिका आदर्श सामुदायिक नमूना वनका अध्यक्ष तिलक रिजाल:
जो पनि नबिक्ने भएको कारणले सिप बनाएर मात्रै बेच्नु पर्ने भएको हुँदा कटाई खर्च, सिप बनाउने खर्च लगायत यो कस्टहरू जोड्दाखेरि 160-165 चाहिँ हाम्रो लगानी नै हुँदो रहेछ। त्यसो भएको कारणले हामीले कटाउन सकेनौं।
झापाका 9 स्थानीय तहमा व्यक्तिगत, सामुदायिक वन, सहकारी संस्था र कम्पनी गरी 43 फर्मले 252 हेक्टर क्षेत्रमा रबर खेती गरेका छन्। प्रति हेक्टर 1 मेट्रिक टन भन्दा बढ़ी उत्पादन हुन्छ, तर उत्पादन अनुसार उचित मूल्य र सरकारी समन्वय अभावमा त्यही रबर क्षेत्र पनि संकटमा पर्दैछ। रबर जोन संचालक समिति झापाका अध्यक्ष बालकृष्ण सापकोटा:
नीति बन्न पर्यो, राज्यले अपनत्व लिनु पर्यो। वनका खाली क्षेत्रहरू छन्, खोला किनारहरू छन्, चुरे क्षेत्रहरू छ, व्यापक रूपमा यसको खेती गरेर भोलि मुलुकलाई आत्मनिर्भर बनाउनतिर हामीले लाग्ने भने यो सक्षम हुने खालको खेती हो।
रबर खेतीलाई व्यावसायिक रूपमा अगाडि बढ़ाउन सरकारले प्रोत्साहन गरे पनि लागत अनुसारको मूल्य नपाउँ किसान मर्कामा छन्। त्यसैले सरकारले आधुनिक उपकरण तथा प्रविधि व्यवस्थापनमा सघाउने र मूल्य सुनिश्चित गरिदिने हो भने व्यावसायिक रबर खेती फस्टाउने देखिन्छ।
मकवानपुरको राङसिराङमा भएको बलेरो दुर्घटनामा मृत्यु हुनेको संख्या 3 पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भएका 27 सुजन साईको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। हिजो मनहरीबाट सरीखेत जाँदै गरेको बलेरो दुर्घटनामा 2 बालकको घटनास्थलमै मृत्यु भएको थियो भने साही गम्भीर घाइते भएका थिए। साहीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। महोत्तरीको वर्दीवासदेखि पर्साको बीरगंजसम्मको 136 किलोमिटर रेलमार्ग मध्ये 70 किलोमिटर भन्दा बढ़ीमा ब्लास्ट र ट्र्याकमा पटरी बिछ्याउने काम बाहेकका अन्य काम सकिएको छ। बर्दीवासदेखि बीरगंजसम्मको 136 किलोमिटर रेलमार्गको जंगली क्षेत्रमा रूख कटान गरेर माटो पुर्ने काम तीव्र गतिमा भएको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभयो। कोरोना महामारीका कारण बर्दीवास बीरगंज सड़क खण्डमा निर्माण कार्य प्रभावित भएका कारण सामान्य अवस्था भएपछि निर्माण कार्यले तीव्रता पाउने महानिर्देशक मिश्रले बताउनुभयो। 5 वर्षभित्र पूरा गर्ने गरी राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राखेर 69 अर्ब 52 करोड़ रूपियाँको लागतमा 945 किलोमिटरको पूर्व पश्चिम रेलमार्गको काम अगाडि बढ़ाइएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानका विभिन्न प्रान्तमा पछिल्लो समयमा विद्रोही समूह तालिबानको आक्रमणमा परि कम्तीमा 57 सुरक्षाकर्मीको मृत्यु भएको छ भने दर्जनौ सुरक्षाकर्मी घाइते भएका छन्। अफगानिस्तानको उरुजगान प्रान्तमा तालिबान समूहको आक्रमणमा परि कम्तीमा 24 अफगान सैनिकको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन्। अफगान सरकार र तालिबान समूह बीच गत साता कतारमा शान्तिवार्ता शुरू भएपछिको यो सबैभन्दा ठूलो आक्रमण हो। त्यसैगरी बागलान, तरवार, हेलमान, कापिसा, बल्क, माइदान, बर्दाक र कुन्दुजमा गरी तालिबानको आक्रमणमा परि थप 33 सुरक्षाकर्मीको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सले जनाएको छ। विभिन्न प्रान्तमा भएका आक्रमणमा कम्तीमा 80 तालिबान विद्रोही मारिएका अफगान रक्षा मन्त्रालयले जनाएको छ। त्यसैगरी विगत 2 सातामा अफगानिस्तानका 24 प्रान्तमा तालिबान समूहले कम्तीमा 98 सर्वसाधारणको हत्या गरेको अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता तारिक अरियानले बताएका छन्। हालसम्म विश्वभर कोरोना भाइरसबाट 3,14,72,000 भन्दा बढ़ी व्यक्ति संक्रमित भएका छन्। कोरोना संक्रमणका कारण हालसम्म 9,68,900 भन्दा बढ़ीको मृत्यु भएको छ भने संक्रमित मध्ये 2,30,97,000 भन्दा बढ़ी निको भएको कोरोना सम्बन्धी तथ्याङ्क अध्यावधिक गरिरहेको संस्था वर्ल्ड मिटरले जनाएको छ। अमेरिकामा गत 24 घण्टामा 35,979 जना नयाँ संक्रमित थपिएका छन् भने 357 जनाको मृत्यु भएको छ। भारतमा गत 24 घण्टामा 74,493 जना नयाँ संक्रमित थपिएका छन् भने 1,056 जनाको मृत्यु भएको छ। ब्राजिलमा गत 24 घण्टामा 15,454 जना नयाँ संक्रमित थपिएका छन् भने 455 जनाको मृत्यु भएको छ। बेलायतका वरिष्ठ चिकित्सा सल्लाहकारहरूले देशमा कोरोना भाइरसका कारण भयावह स्थिति आउन सक्ने चेतावनी दिएका छन्। महामारीको पछिल्लो अवस्था हेर्दा र थप उच्च व्यवस्थापन गर्न नसकेमा नराम्रो अवस्था आउन सक्ने उनीहरूले चेतावनी दिएका हुन्। कोरोना महामारीको दोस्रो लहर आएको र त्यसले तल्लो तहसम्म र पहिले भन्दा बढ़ी असर गर्न सक्ने उनीहरूको विश्लेषण छ। दोस्रो चरणको महामारीमा हरेक हप्ता दोब्बर संक्रमितहरूको संख्यामा वृद्धि हुँदै गइरहेको र पहिलो चरणको भन्दा तीव्र रहेको स्वास्थ्य सल्लाहकारको भनाइ छ। महामारी फैलाव रोक्नका लागि पहिले भन्दा तीव्र र प्रभावकारी उपाय अवलम्बन गर्नुपर्नेमा प्रमुख वैज्ञानिक अधिकृत पात्रिक भलान्सले बताएका छन्। चिन्ताजनक अवस्था बढ़दै गएकाले प्रधानमन्त्री बोरिस जोनसनले पनि यसै हप्ता थप प्रतिबन्धात्मक व्यवस्थाहरू घोषणा गर्ने अपेक्षा गरिएको छ। कोरोना भाइरसबाट संक्रमितहरूको संख्याका आधारमा बेलायत 14 स्थानमा पर्दछ। बेलायतमा गत 24 घण्टामा 4,368 जना नयाँ संक्रमित थपिएका छन् भने 11 जनाको मृत्यु भएको छ। बेलायतमा हालसम्म कुल 3,98,000 भन्दा बढ़ी संक्रमित रहेका छन्।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार 6.12 बिन्दुले ओह्रालो लागेको छ। लगातार उकालो लाग्दै आएको शेयर बजार सोमबार 6.12 बिन्दुले ओह्रालो लागेर नेप्से परिसूचक 1,569.06 बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। सोमबार कुल 195 कम्पनीका 2,63 करोड़ रूपियाँ बराबरको शेयर कारोबार भएको छ। वीरगंजका युवा व्यवसायीहरूले तयारी पोसाक उत्पादन गर्ने गार्मेन्ट उद्योग सञ्चालन गरेका छन्। 11 करोड़ रूपियाँको लागतमा आधुनिक प्रविधियुक्त नोबेल टेक्सटाइल्सको थप अर्को प्लान्ट स्थापना गरिएको उद्योगका एक सञ्चालक रमेश गाडियाले बताउनुभयो। स्विजरल्याण्ड तथा चीनबाट आयातित 5 अत्याधुनिक गार्मेन्ट मेसिनबाट आगामी कार्तिकदेखि तयारी पोसाक उत्पादन शुरू हुने वीरगंजबाट सम्वाददाता ध्रुव अधिकारीले जनाएका छन्। भारत तथा तेस्रो मुलुकबाट आयात गरिने तयारी पोसाकको आयातलाई घटाउन सरकारले स्वदेशी तयारी पोसाक उत्पादन गर्ने उद्योगलाई प्रवर्धन गर्नुपर्ने ती व्यवसायीहरूको भनाई छ। आन्तरिक उडान र निकुञ्जका गतिविधि शुरू हुन थालेपछि सौराहाका पर्यटन व्यवसायी उत्साहित भएका छन्। खुलेका होटलमा खासै पर्यटक आइ नसकेको भए पनि टेलिफोनबाट सेवा र सुविधाका बारेमा जानकारी लिने क्रम निकै बढ़ेकाले पर्यटन व्यवसायी उत्साहित भएका हुन्। क्षेत्रीय होटल संघ सौराहा चितवनका अध्यक्ष दीपक भट्टराईले शुरू भएको आन्तरिक उडान र निकुञ्जका गतिविधि शुरू हुन थालेकाले आशा जगाएको बताउनुभयो। चितवन राष्ट्र निकुञ्जका प्रमुख संरक्षण अधिकृत अडनाथ बरालले सामुदायिक वनमा हात्ती प्रवेश सोमबारदेखि खोलिएको पनि बताउनुभयो। सौराहाको कुमरोज र बाघमारा चित्रसेन मध्यवर्ती सामुदायिक वनमा पर्यटकलाई हात्तीमा चढ़ाएर घुमाउने गरिन्छ। ती वन क्षेत्रमा डुंगा सयर पनि गराइन्छ। बरालका अनुसार निकुञ्जमा पैदल यात्रा जंगल वाक पनि खोलिएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
युवा तथा खेलकुद मन्त्रालयले स्थानीय तहमा निर्माण गरिने खेलकुद पूर्वाधार खेलग्राम निर्माणका लागि प्रस्ताव पेश गर्न आह्वान गरेको छ। मन्त्रालयले सोमबार एक सूचना निकाल्दै स्थानीय तहलाई खेलग्राम निर्माणको लागि प्रस्ताव पेश गर्न आह्वान गरेको हो। चालू आर्थिक वर्ष 2077-78 लागि मन्त्रालयले थप 30 पालिकामा खेलग्राम निर्माणको लागि प्रस्ताव पेश गर्न आह्वान गरेको हो। मन्त्रालयले प्रथम पटक प्रकाशित सूचनाको 35 दिनभित्र आवश्यक प्रक्रिया पूरा गरेर मन्त्रालयको खेल पूर्वाधार विकास शाखामा वा राष्ट्रिय खेलकुद परिषद त्रिपुरेश्वरमा प्रस्ताव पेश गर्न सकिने जनाएको छ। स्थानीय तहमा खेलकुद पूर्वाधार निर्माण सम्बन्धी कार्यविधि र मन्त्रालयले पठाएको नमूना खेलग्रामको अवधारणा अनुसार प्रस्ताव पेश गर्नुपर्नेछ, जसमा फुटबल मैदान, क्रिकेट मैदान, भलिबल मैदान, कभर हल, ट्र्याक एण्ड फिल्ड, वाकिङ रूट, फुट ट्रेल, स्विमिङ पूल, विचरण पार्क लगायत पूर्वाधार समेटिनुपर्नेछ। सरकारले देशभरका स्थानीय तहमा खेलकुद पूर्वाधार निर्माण गर्ने उद्देश्यले एक स्थानीय तहमा एक खेलग्रामको नीति ल्याएको थियो। सरकारले 70% र स्थानीय तहले 30% लगानी व्यवस्थापन गर्ने मोडालिटी सहितको खेलग्रामको अवधारणा अघि सारेको हो। खेलग्राम निर्माणका लागि सरकारले गत वर्षबाट बजेट विनियोजन समेत गर्न शुरू गरेको थियो। स्थानीय तहसँगको साझेदारीमा मन्त्रालयले गत वर्षबाट 84 पालिकामा खेलग्राम निर्माण शुरू गरिसकेको छ। इंग्लिश प्रिमियर लीग क्लब म्यान्चेस्टर सिटीका मिडफिल्डर इल्के गुन्डोगनलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। सिटीले सोमबार मिडफिल्डर गुन्डोगनलाई कोरोना देखिएको जनाएको छ। कोरोना देखिएपछि जर्मन मिडफिल्डर 10 दिनको सेल्फ क्वारेन्टाइनमा रहेको सिटीले जनाएको छ। गुन्डोगनले सिजनको पहिलो खेल समेत गुमाउने भएका छन्। विश्व नम्बर एक खेलाड़ी नोभाक जोकोभिच इटालियन ओपनको फाइनलमा प्रवेश गरेका छन्। चार पटकका च्याम्पियन सर्बियन खेलाड़ी जोकोभिचले क्यास्पर रूडमाथि 2 सेटको सहज जित हात पारेका हुन्। अब फाइनल खेलमा उनले अर्जेन्टिन खेलाड़ी डिएगो स्कोजमनसँग प्रतिस्पर्धा गर्नेछन्।
अजय बम खेल समाचारका साथमा अब मौसम। आगामी केही दिन देशका अधिकांश स्थानमा हावाहुरी सहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल उत्तर पूर्व बंगालको खाड़ीमा रहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमतिर सर्ने क्रममा आगामी केही दिन देशका अधिकांश स्थानमा भारी वर्षा हुनुका साथै हावाहुरीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। आज देशभर सामान्य बदलिरही केही स्थानमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश 1-2 बागमती र गण्डकी प्रदेशका 1-2 स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 24 डिग्री सेल्सियस, वर्षा 12.4 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 96%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:53 भयो भने सूर्यास्त भरे साँझ 6:01 हुनेछ। प्रमुख समाचार फेरि एक पटक। विश्वले झेल्नु परेका जटिल चुनौतीहरूको सामना गर्न संयुक्त राष्ट्रसंघलाई सुदृढ़ र सशक्त केन्द्र बनाउनु सबै सदस्य राष्ट्रहरूको सामूहिक दायित्व भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। शान्ति, सुरक्षा, विकास र मानव अधिकारका क्षेत्रमा नेपाल र राष्ट्रसंघ बीच बढ़दो साझेदारीप्रति प्रधानमन्त्रीद्वारा सन्तोष व्यक्त। नेकपा सचिवालय बैठक आज बस्दै मन्त्री परिषद पुनर्गठन एवं संवैधानिक तथा राजनैतिक नियुक्तिका विषयमा नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच छलफल। कोरोना भाइरस संक्रमणका कारण हिजो जनाको मृत्यु। सार्वजनिक यातायातमा यात्रा गर्दा सामाजिक दूरी कायम गर्न र स्वास्थ्य सुरक्षा मापदण्ड अप्नाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सबैमा अनुरोध। र अफगानिस्तानका विभिन्न प्रान्तमा तालिबानसँग भएका पछिल्ला भिडन्तमा 57 सुरक्षाकर्मीको मृत्यु, थुप्रै घाइते। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।